धेरै कुरा योभन्दा अगाडि सिकेका छौँ। अस्तिको कुरामा चाहिँ यो चाहिँ I don't know how to do this. Okay, dekhincha?
Hajur, dekhiyo.
Okay, so asti hamle sikeko kura chai yo thiyo, hai? Jo aundai hununcha. उहाँहरूलाई एक्चुअली व्हाट आई निड टु डु इज मेक समवन को होस्ट। त्यसो भएपछि मैले के गर्नु परेन। हुन्छ, ओके। सो धार्मिकता, पवित्रता र महिमाको सिद्धान्त, जुन अनुग्रहबाट मुक्ति, मैले खास कुरा चाहिँ मुक्ति जो हो त्यसमा यो कुराहरू हामी पाउँदछौँ। मुक्तिमा चाहिँ त्रिसूत्रीय तिनवटा कुराहरू हामी पाउँछौँ, त्यो चाहिँ धार्मिकता, पवित्रता, महिमा। वास्तवमा यो रोमी 8 अध्यायमा हामीले अरू कुरा पनि देख्छौँ। एउटा अर्को कुरा जुन चाहिँ वास्तवमा धार्मिकता भनेको जस्टिफिकेसन, पवित्रता भनेको सेङ्क्टिफिकेसन, महिमा भनेको चाहिँ ग्लोरिफिकेसन। यो तिनवटा पोइन्ट भयो मुक्तिको, होइन? तर मुक्तिभन्दा अगाडिको अवस्था एउटा छ जुन चाहिँ हामीले रोमी 8 अध्यायमा अनि 6 अध्यायमा र धेरै अरू ठाउँमा पाउँछौँ, जुन चाहिँ परमेश्वरलाई विश्वास नगरेकोहरू, जो चाहिँ कन्डेमिनेसन भन्छ। So condemnation, justification, sanctification, glorification, there are 4 stages. Condemnation is dandako bhagidar, jo chai parmeshwar bata chhema paako chaina, parmeshwar ko bachan lai grahan garya chaina, yesu dwara paap chhema bha chaina, pavitra atma le ulai sajib banaako chaina, naya gari janmeko chaina bhandeki chai, tyo chai hami ke bhanchau telai bhane कन्डेमिनेसन भन्छौँ, दण्डको भागीदार। अनि तपाईँलाई मैले यो दण्डको सम्बन्धी कुरा गर्दाखेरि यो रोमी 8 अध्यायमा यो तिनवटा कुरा हामी देख्छौँ, तर 4 वटा कुरा तपाईँलाई मैले भने त्यो चौथो कुरा चाहिँ मैले लेखेको छैन। धेरै जस्तो हामीले मुक्ति पछिको कुरा मात्रै गर्ने गर्छौँ, वास्तवमा यो मुक्तिभन्दा अगाडिको कुरा जो चाहिँ कन्डेमिनेसनको कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ, ताकि मान्छेहरूले विश्वास गर्नुपर्ने रहेछ भन्ने थाहा हुन्छ, होइन? सो रोमी 8 अध्यायको अन्तमा पावलले सोधेका 3 वटा प्रश्नहरूद्वारा पापका निम्ति परिणामहरूको कसरी समाधान गरिएको छ भनी वर्णन गरिएको छ। त्यस कारणले धर्मी ठहराउने कुरामा यो 3 कुरा चाहिँ हामीले देख्छौँ यो वर्णन गरिएको कुरा। पहिला रोमी 8:3 चाहिँ परमेश्वरले छान्नुभएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्वर आफैले तिनीहरूलाई निर्दोष ठहराउनुहुन्छ। जुन चाहिँ निर्दोष ठहराउने कुरा चाहिँ यो धर्मी ठहराउने कुरा छ, त्यसको मतलब अब उसको दोष केही पनि छैन। येशूमा विश्वास गरेर जसले मुक्ति पाएको हुन्छ ऊ सदाको लागि, यो जस्टिफिकेसन इज कम्प्लिट, प्योर, के भन्छ त्यसलाई, पर्फेक्ट, पूर्ण, सिद्ध र अनन्त हुन्छ भनेर थियोलोजियनहरूले भन्छ। दोस्रो पोइन्ट चाहिँ हामीले हेर्छौँ रोमी 8:34 दण्डको आज्ञा दिने को हो, अब उसमा कुनै दण्ड छैन। दोस्रो कुरा चाहिँ धार्मिकताले उसमा कुनै दण्ड रहँदैन। अनि यहाँ एउटा अर्को पोइन्ट माथि राखेको भए दण्ड हुने, जो चाहिँ कन्डेमिनेसन, वास्तवमा विश्वासमा नआएकाहरू अथवा साँचो प्रकारले विश्वासमा नआएकाहरू, अनि कतिचोटि मण्डलीमा साँचो प्रकारले विश्वासमा नआएकाहरू पनि प्रशस्त हुन्छन्। परमेश्वरलाई पक्का भरोसा नगरेका, विश्वास नगरेकाहरू पनि प्रशस्त हुन्छन्। त्यस कारणले साँचो प्रकारले, तर येशु ख्रिस्टमा विश्वास गरेर मुक्ति पाएकाहरूको चाहिँ दण्डको आज्ञा छैन। अर्को तेस्रो कुरा चाहिँ रोमी 8:35 कसले हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्छ? त्यस कारण अब चाहिँ ऊ स्थापित भएको हुन्छ, परमेश्वरमा सुरक्षित भएको हुन्छ त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसकारणले यो 35 चाहिँ यस्तो छ, संकष्ट दुःखले खेदोले वा अनिकालले वा नग्नताले अथवा खतराले तरबारले कुनै कुराले परमेश्वरबाट अलग गर्न सक्दैन, किनभने उनीहरू परमेश्वरमा सधैँको लागि स्थापित हुन्छ। त्यस कारणले वास्तविक मुक्ति जो साँच्ची नै विश्वासद्वारा परमेश्वरमा ग्रहण गरेको व्यक्ति छ भनेदेखि चाहिँ ऊ चाहिँ साँच्ची नै परमेश्वरमा उद्धार पाएको हुन्छ भन्ने कुरा हामी देख्दछौँ। यो अस्तिको कुरा धार्मिकताको कुरा हामीले गर्यौँ, त्यति मात्रै तपाईँलाई म दोहोऱ्याउन चाहन्थे, अनि त्यो कुरा चाहिँ हामीले निरन्तर सम्झनु पर्ने हुन्छ। चारवटा पोइन्ट तपाईँ सम्झनुहोस्। कन्डेमिनेसन, विश्वास नगरेकाहरू र झुटा विश्वास गरेकाहरू। चर्चमा एकदम जेन्युइन मान्छेहरू पनि झुटा विश्वास पनि हुनसक्छ, उनीहरूको फलबाट थाहा हुन्छ। साँचो विश्वास इमान्दार हुन्छ, नम्र हुन्छ, स्वार्थ त्यागेको हुन्छ, घमण्डमा हुँदैन, आडम्बरी हुँदैन, पुरा परमेश्वरको महिमा खोज्ने हुन्छ। त्योभन्दा बाहिरका व्यक्तिहरू जो आज्ञा उल्लङ्घन गर्ने दुईटा जिब्रो खालको मुक्ति नपाएको हुनसक्छ। त्यो त्यो यो चारवटा पोइन्ट चाहिँ मुक्तिको बारेमा हामीले हेरेको थियौँ। आज तपाईँलाई मैले यो पहिलो के अरे योहन्नाको सुसमाचार, योहन्ना मत हन्ना मात्रै भएछ होइन, योहन्नाको सुसमाचार 17:4 अलिकति 17 पढ्छु। तपाईँलाई मैले योभन्दा पहिला पढेको थिएँ योहन्नाको सुसमाचारको बारेमा। अनि आज तपाईँलाई मैले भन्न लागेको विषय चाहिँ के हो भने, बाइबलमा सिकाइएको चित्रण, बाइबलमा सिकाएको र चित्रण गरिएको सिद्धान्तको आधारमा नेतृत्व अथवा को व्यावहारिक शिक्षा, अगुवापनको व्यावहारिक शिक्षा, साँचो रूपमा अगुवापन चाहिँ कस्तो हुन्छ त्यो कुरा आज हामी सिक्न गइरहेका छौँ। त्यसैले यहाँनिर अस्तिदेखि हामीले हेरिराखेको कुरा चाहिँ के छ भनेदेखि, हामी हरेकको जीवन चाहिँ परमेश्वरलाई महिमा दिने हो, हाम्रो हरेकको उद्देश्य होइन। यो कुरो येशु प्रभुले प्रार्थना गर्दाखेरि प्रष्ट भन्नुभएको छ। अब यो परमेश्वरलाई महिमा दिने खालको कुरा छैन भने हामीले कहिले गर्न नहुने, यहीबाट थाहा हुन्छ। तपाईँले परमेश्वरलाई महिमा नदिन परमेश्वरलाई महिमा नहुने काम गरिराख्नुहुन्छ भने त्यहाँबाट प्रष्ट थाहा हुन्छ कि सायद तपाईँले गरेको कुरा परमेश्वरको इच्छा अनुसार छैन, तपाईँ परमेश्वरलाई खास पछ्याउनुहुन्न, त्यस्तो देखिन्छ। येशु प्रभुको प्रार्थनाको उत्तर चाहिँ हामी मण्डलीको व्यक्तिहरू येशुको शरीरमा कस्तो खालको हुनुपर्छ त्यो हुन सक्छौँ, भएका हुनुपर्छ। त्यसैले युहन्ना हो यो, युहन्ना 17:4 जुन काम तपाईँले मलाई दिनुभयो त्यस त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमा महिमित तुल्याएको छु। येशु प्रभुले भन्नुहुन्छ पिताले दिएको काम पुरा गरेर पृथ्वीमा मैले तपाईँलाई महिमित तुल्याएको छु। त्यसैले परमेश्वरलाई महिमित तुलाउने कुरा चाहिँ उहाँको काम गरेर, उहाँको इच्छा गरेर, उहाँले भनेको आज्ञा अनुसार जिएर। बाइबलमा वास्तवमा परमेश्वरलाई प्रेम गर्ने कुरा र छिमेकीलाई प्रेम गर्ने कुरा दुईटा आज्ञा छ। अनि परमेश्वरलाई प्रेम गर्ने कुरा चाहिँ त्यो गरेको पुरा गरेको कारण परिमाण चाहिँ परमेश्वरको आज्ञा पालन गरेको हुन्छ। तपाईँलाई मैले यसको बारेमा धेरै सिकाएँ, परमेश्वरको योहन्ना 15 अनि अर्को हामीले पहिलो योहन्नातिर पनि धेरै हेरेका छौँ होइन, कसरी हामी प्रमाणित गर्न सक्छौँ कि हामीले परमेश्वरको आज्ञा पालन गरेको छौँ होइन। त्यसकारणले परमेश्वरको उहाँले दिनुभएको काम पुरा गर्ने भनेको चाहिँ उहाँको वचन पालन गर्ने। वास्तवमा मत्ती 28:19-20 दिएको प्रभुको महान आज्ञामा के छ, चेला हुनेलाई चाहिँ परमेश्वरले येशूले दिएको सबै आज्ञाहरू पालन गर्न सिकाउने। सो पालन गर्ने, येशूलाई पछ्याउने, यो पछ्याउने कुरा नम्बर 1 हो। अनि जुन कुरामा हामी हाम्रै विचार गर्छौँ त्यो त येशूलाई पछ्याएको भएन नि त। तपाईँलाई यो पद पढ्छु, येशू प्रभुले प्रार्थना गर्छ, म फेरि संसारमा रहँदिन तर तिनीहरू त संसारमा रहन्छन्, म चाहिँ तपाईँ कहाँ आइरहेछु। पवित्र पिता तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस् र हामी जस्तै तिनीहरू पनि एक हौन। अब यहाँ हेर्नुहोस्, एउटा चाहिँ सुरक्षित राख्ने कुरा, अस्ति तपाईँलाई मैले योभन्दा अगाडि भनिसकेको छु दुष्टबाट सुरक्षित राख्ने कुरा चाहिँ येशू प्रभुले सिकाउनु भएको प्रार्थनामा पनि छ। अनि दुष्ट भनेको शैतान हो अनि शैतानले हामीले थाहा नपाइकन हामीलाई भरमाउँछ हामीलाई एकताबाट फुटाउँछ हामीलाई एकअर्काप्रति नराम्रो विचारमा पुर्याउँछ हामी एकअर्कासँग चित्त दुखाउने ठाउँमा पुग्छौँ यो दुष्टको काम हो हामीलाई थाहा हुँदैन त्यसैले मैले अघि सुरुमा भनेको कुरा आत्मिकी लडाइँको बारेमा वास्तवमा एफिसी 5 अध्याय 6 अध्यायमा हामी सिक्न सक्छौँ कुनै दिन आत्मिकी लडाइँ यो थाहा हुनुपर्छ अनि आत्मिकी लडाइँमा सबभन्दा बढी शैतानको आक्रमण परिवार परिवार ठिक भयो भने मण्डली मण्डलीमा त हुन्छ हुन्छ किनभने त्यहाँ परिवारको जस्तो एउटै मान्छे हुँदैन त्यहाँ फरक फरक मान्छे हुन्छ त्यहाँ चित्त नदुख्ने नदुखेका मान्छेहरू हुन्छन् विशेष गरी बाइबल नबुझेका परमेश्वरलाई पक्का नपछ्याएका आफैलाई धीरजतामा नबढाएका परमेश्वरको प्रेमलाई व्यवहारमा नराखेका त्यस्ता मान्छेहरू हुन्छन् त्यस कारणले यहाँनिर चाहिँ के छ पवित्र विचार तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस् र हामी जस्तै तिनीहरू पनि एक होउन् येशु प्रभु र परमेश्वर पिता जस्तै एक भनेको चाहिँ त चान्चु नै स्ट्यान्डर्ड होइन नि तर हामी कहाँनिर एक छौँ हामी त तुरुन्तै एउटा केही कुरा पायौँ भनेदेखि अरूभन्दा फरक हुन कोसिस गर्छौँ होइन त्यो फरक बनाउने शैतान हो तर थाहा हुँदैन शैतानकै हतियार धेरै जस्तो मान्छे बनिरहेको हुन्छ मैले तपाईँलाई अस्ति भन्थेँ नि येशु ख्रिस्टको नाउँमा शैतानको कमाराहरू धेरै छन् भनेर मैले भनेको थिएँ योहन्ना 17:20 पढ्नुहोस् म तिमीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ तिनीहरूको निम्ति म यिनीहरूको निम्ति मात्र प्रार्थना गर्दिनँ भनेको चाहिँ त्यहीँनिर भएका चेलाहरू जुन चाहिँ येशु प्रभु क्रुसमा मर्न क्रुसमा टाङ्गिन जुन पक्राउ हुनेवाला छ रातिको धेरै ढिला भइसकेको समयमा प्रार्थना गर्दै गर्दा त्यहाँ जो उपस्थित चेलाहरू छन् उनीहरूको उनीहरूलाई चाहिँ यिनीहरू भन्नुहुन्छ यिनीहरूको लागि मात्र प्रार्थना गर्दिनँ तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु अनि त्यो उहाँ त्यो चेलाहरूको सन्देशबाट येशूमा विश्वास गर्ने भनेको चाहिँ आज हामीहरूको निम्ति उहाँले के प्रार्थना गर्नुहुन्छ तपाईँलाई यहाँ 21 पद पढ्छु कि तिनीहरू सबै एक हुन् देख्नुभयो तिनीहरूलाई प्रार्थना गर्छौँ तिनीहरू सबै एक हुन् प्रियहरू हो येशू ख्रिस्टमा नयाँ जीवन पाएको र पापबाट शुद्ध भएर धार्मिक ठहरिएको मुक्तिमा आएको नयाँ गरी जन्मेको प्रमाण हामी नै एकताको आत्मा आउँछ विभाजित आत्मा आउँदैन त्यसको मतलब के सबैको विचार एउटै सबैले एउटै कुरा सबैले गर्दैन हामीले सिक्नुपर्छ हामीमा पहिलाको बानी बेहोरा छ तर हामी जहिले पनि परमेश्वरको इच्छा गर्न चाहनुपर्छ जब त्यो कुरा आउँछ परमेश्वरको इच्छा र उहाँको वचन पालन गर्ने कुरा आउँछ हामी सबैको विचार एउटै हुन्छ हे पिता जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा त्यसरी तिनीहरू पनि हामीमा होउन् देख्नुभयो कुनै पनि व्यक्ति पिता र पुत्रमा नभएर क्रिस्चियन हुन सक्दैन नयाँ जीवन पाउन सक्दैन एकतामा आउन सक्दैन जहाँनिर एकता आउँदैन त्यहाँ कि चाहिँ शैतानले आक्रमण गर्छ कि चाहिँ ती मान्छेहरू जो एकतामा आउँदैन उनीहरू परमेश्वरमा येशू प्रभुमा हुँदैन प्रियहरू नामधारी हुन्छ तपाईँले मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस् हामीहरू जब एकतामा आउँछौँ त्यसपछि संसारले येशू प्रभुलाई चाहिँ संसारमा परमेश्वरले पठाएको भनेर संसारले विश्वास गर्न सक्छ हामीलाई प्रेरित 1:8 भनेको पवित्र आत्मा पाएपछि शक्ति पाउनेछौ त्यसपछि मेरो लागि गवाही हुनेछौ भन्ने जुन चाहिँ कुरा छ यो चाहिँ यहाँनिर आएर जोडिन्छ हामी गवाही हुने कुरामा चाहिँ हामी एक हुने कुरा हो त्यो एक हुने कुरा चाहिँ पवित्र आत्माको शक्तिमा हो तपाईँहरू मेरो शक्तिमा होइन हामीले परमेश्वरको अधीनमा आत्माको अगुवाईमा आफैलाई सुम्पिदिनुपर्छ हाम्रो विचार येशूको आत्माको परमेश्वरको वचनको मुनि सुम्पिनुपर्छ तब उहाँले हामीलाई चलाउनुहुन्छ उहाँको शक्तिमा पवित्र आत्माको शक्तिमा तब हामी एकअर्कामा एक भएका हुन्छौँ हामीले येशूको आज्ञा जुन छिमेकीलाई प्रेम गर्ने आफ्नो भातृ प्रेममा भन्ने कुरा छ नि एकअर्कालाई प्रेम गर वास्तवमा यो प्रेम भन्ने कुरा हामी वास्तवमा त्यति गहिरोसम्म बुझ्या छैन कि चाहिँ हामी झुटा हौँ किनभने एकअर्कालाई प्रेम गर भातृ प्रेम गर भने चाहिँ क्रिस्चियनले क्रिस्चियनलाई हामी प्रेमै गर्दैनौँ भनेदेखि वास्तवमा त्यो एकदम ठुलो प्रश्नवाचक चिन्ह हो कि हाम्रो विश्वास कहाँ छ त्यस कारणले संसारले येशू चाहिँ परमेश्वरबाट उद्धारकर्ता भएर आउनु भएको रहेछ भनेर बुझ्ने एउटा गवाही हामी एक हुनुपर्छ परमेश्वरमा भएर मात्र त्यो सम्भव छ 22 पदमा जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु। यहाँनिर महिमाको कुरा गर्नुहुन्छ, परमेश्वरले पुत्रलाई येशु प्रभुलाई दिनुभएको महिमा हामीलाई उनीहरूले उहाँले दिनुहुन्छ पवित्र आत्माद्वारा। जब पवित्र आत्मा अथवा परमेश्वरको उपस्थिति, जब हामी आफ्नो पापबाट सुध्रिन्छौँ, हामी उहाँको सङ्गति र सम्बन्धमा आउँछौँ, हामीमा भएका पहिलाका ती पाप कर्मका स्वभावहरू सबै नाश हुन्छन्। त्यही कारणले त्यो स्वभाव नत्याग्याहरू चाहिँ ठुस्किने फुस्किने धेरै किसिमको विभाजनमा आउँछन्। अनि यहाँनिर लेख्छ चा, मैले तिनीहरूलाई दिएको छु ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हौ। हामीमा एकता कसरी हुनसक्छ? प्रभु येशूले दिनुभएको महिमा जो पवित्र आत्माद्वारा हामी पाउँदछौँ, हाम्रो जीवन परिवर्तन हुँदछ। कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हो, पुरानो बितेको छ, अब सबै नयाँ आएको छ। अनि हामी त्यसपछि मात्र, दोस्रो कोरन्थी मलाई साह्रै मनपर्छ, एउटा महिमादेखि अर्को महिमामा हामी सर्दै जान्छौँ। त्योभन्दा अगाडि तपाईँले पढ्नुभयो भने तीन अध्यायको सुरु सुरुमा हामी चाहिँ परमेश्वरका चिठीहरू हाम्रो हृदयमा उहाँका वचनहरू लेखिएका छन् ताकि अरू मान्छेहरूलाई हामीलाई पढेर बुझ्न सकोस्। सी गवाही त्यो चाहिँ त उहाँको महिमाबाट, तर हाम्रो आफ्नै इच्छा र आफ्नै त्यो शारीरिक पाप स्वभावलाई लिएर हिँड्छौँ भने पहिलाकै पुरानो स्वभाव घमण्ड लिएर, घमण्ड सबभन्दा ठुलो शत्रु हो मान्छेको। मान्छेले अरूको सम्पत्ति, अरूको छोराछोरी, अरूको पढाइ, अरूको शिक्षाको किन, अरूले पाएको सुख, अरूले पाएको नाम किन उनीहरूले डाढ गर्छ? थाहा छ तपाईँलाई, घमण्ड। अनि त्यो घमण्डले सबै कुरा ल्याउँछ अरू। घमण्डको फल लोभ हो, डाह हो, ईर्ष्या हो, तितोपना हो, यो सबै लुकाउने झुकाउने सब कुराहरू घमण्डबाट आउँछ। अनि घमण्ड शैतानको सबभन्दा ठुलो कमजोरी हो। म पनि, म गर्छु, म हुन्छु, म भन्ने कुरा लुसिफरले गर्यो अनि परमेश्वरबाट पतन भयो। अनि जति पनि मानिसहरू जन्मिन्छन् आदमदेखि यता, त्यही लुसिफरको स्वभावमा हामी जन्मिन्छौँ। अनि सन 1000 येशु प्रभु स्वर्ग जानु भइसकेर पावलले युहन्नाले यी पत्रहरू लेखेर सन 1000 300 समथिङदेखि सबभन्दा नाम चलेको थियोलोजियन सेन्ट अगस्टिन उनले लेखेको एउटा कुरा छ। अनि त्यही कुरो जोन काल्विनले अथवा क्याल्विनिस भन्छ, अर्मेनियन भन्छ, अर्मेनियनले पनि त्यसलाई स्वीकार्छन्। त्यो भनेको के हो भने मानिसमा, मानिस चाहिँ एउटा डिप्राइभ भनेको, ह्युमेनिटी इज डिप्राइभ भनेको चाहिँ मानिसको चाहिँ हृदय विचार स्वभाव हर कुरो चाहिँ डिस्टोर्ट, सबै भाषाभुङ्ग भएको छ। अनि उसले भनेको के हो भनेदेखि, अगस्टिनले, मान्छेको हृदय बिग्रिएको हुनाले हृदयमा भएको प्रेम छ नि त्यो पनि डिसअर्डरली भएको छ। त्यही कारण कहिलेकाहीँ मान्छेहरू ख्रिस्टमा विश्वास गरेर क्रिस्चियन हुन्छ तर त्यो प्रेम त पहिल्यै डिसअर्डर भएको छ। उसले त खासमा ख्रिस्टलाई पुरै क्रुसमा आफैलाई चढाएर ख्रिस्टलाई ग्रहण गर्यो भने त्यो डिसअर्डर अर्डरमा आउँछ। तर खालि आफ्नो मुक्तिको लागि पूर्ण रूपमा नगर्दाखेरि के हुन्छ, उसको प्रेमको डिसअर्डर छ नि, किनभने पहिलो प्रेम चाहिँ परमेश्वरलाई दिनुपर्ने ठाउँमा उसले केलाई, सम्पत्तिलाई दिन्छ, नामलाई दिन्छ, छोरछोरीलाई दिन्छ, श्रीमानलाई दिन्छ, श्रीमतीलाई दिन्छ। त्यही कारणले उसले के गर्छ, परमेश्वर होइन भने यो सबै समस्या त कहिले आउँदैन थियो नि। जहाँनिर समस्या आउँछ मण्डलीमा, अगुवाहरूको बिचमा, विश्वासीहरूको बिचमा, त्यहाँ के हुन्छ थाहा छ? परमेश्वरको ठाउँमा चाहिँ उनीहरूले अर्कै कुरो राख्छ, त्यो डिसअर्डर। त्यो सेन्ट अगस्टिनले भनेको कुरा त्यही हो। त्यसैले जब हामी मुक्ति पाउँछौँ, विश्वास गर्छौँ, पश्चाताप गर्छौँ, हाम्रो त्यो प्रेम जो हृदयमा डिसअर्डर भएको छ, पहिलो ठाउँमा चाहिँ अर्कै कुरा भइरहेछ, अब त्यसलाई परमेश्वरलाई पहिलो ठाउँमा राख्नुपर्छ। त्यो भनेको चाहिँ आफैलाई क्रुसमा, पावलले गलाती 2:20 भनेको जस्तै, ख्रिस्टसँगै म क्रुसमा टाँगिएको छु र पनि म जिउँछु। अनि वास्तवमा यो एकदमै महत्त्वपूर्ण पद हो यो, अनि कतिचोटि हामीले त्यसलाई त्यति गहिरो प्रकारले हेर्दैनौँ। गलाती 2:20 के लेखेको छ भने, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। पावलको गवाही के हो, अब म जो जिउँदैछु मेरो प्रेम मेरो हृदय मेरो सबै विचार मेरो होइन अब ख्रिस्ट ममा हुनुहुन्छ ख्रिस्ट ममा जिउनुहुन्छ जुन जीवन शरीरमा म अहिले जिउँछु है यहाँ सुन्नुहोस् जुन जीवन शरीरमा म अहिले जिउँछु पावले भन्छ त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो पावलले गवाही दिन्छ अहिले मैले जिउने शारीरिक जीवन चाहिँ येशु ख्रिस्टमा विश्वास गरेर जिउँछु उहाँमा जिउँछु उहाँको शक्तिमा जिउँछु जसले आफैलाई मेरो निम्ति क्रुसमा टाङ्नु भयो वास्तवमा त्यो जस्टिफिकेसन सेङ्क्टिफिकेसन ग्लोरिफिकेसन येशु प्रभुको क्रुसको मृत्यु सही प्रकारले हाम्रो जीवनमा लागु हुनु पर्यो तब मात्रै हुन्छ अनि तब मात्रै हामी पिता र पुत्र एक भए चाहिँ हामी पनि एक हुन्छौँ अनि यो चाहिँ मण्डली हो म तपाईँलाई क्लियर आज के भन्छु भने नि त्यही कारणले म सबै अगुवाहरू आज यहाँ चाहन्थेँ तपाईँहरू अगुवापनमा रह बस्नु हुँदैन यदि तपाईँ एक हुन सक्नुहुन्न किनभने मैले पढेको के हो थाहा छ जब टिममा एउटा व्यक्तिको गलत विचार हुन्छ पवित्र आत्माको काम बन्द हुन्छ यति ठुलो दोष हुन्छ मण्डलीलाई थाहा छ तपाईँलाई यो तपाईँको राज्य होइन परमेश्वरको हो मेरो राज्य होइन त्यसैले हामी बाधक बन्दैछौँ कि त्यही कारणले यो परमेश्वरलाई पछ्याउने कुरा चाहिँ चान्चुने होइन यो एकदमै विचार गर्नुपर्ने कुरा हो अनि त्यही कुरो तपाईँलाई म भन्न चाहन्छु अनि यहाँनिर म यिनीहरूमा तिमीहरूमा अनि तपाईँ ममा र तिनीहरू फेरि दोहोऱ्याएर कतिचोटि भन्नुभयो उहाँले एक होस् भनेर जसरी यहाँ के भन्नुभयो मैले तिनीहरूलाई दिएको छु ताकि तिनीहरू हामीहरू एक भए चाहिँ एक हौ हामीले एकतामा आउने चाहिँ केमा ख्रिस्टको महिमामा त्यो परमेश्वरको आत्माद्वारा ख्रिस्टमा जिउने उहाँको शक्तिमा जिउने पुरा विश्वास गरेर आफ्नो सब कुरा त्यागेर अनि यहाँनिर आएर के भन्यो यहाँ त जो म तिनीहरूमा भनेपछि हामीमा येशु प्रभु हुनुहुन्छ नि अनि तपाईँ ममा र तिनीहरू पूर्ण रूपले एक हौ जब प्रभु येशु जो परमेश्वरमा हुनुहुन्छ उहाँ हामीमा हुनुहुन्छ भनेपछि त्रियक परमेश्वर हामीमा हुनुहुन्छ अनि त्यसो हुँदाखेरि चाहिँ तपाईँलाई मलाई त्यसो हुँदाखेरि चाहिँ हामी पूर्ण रूपले एक हुन सक्छौँ अनि तपाईँले मलाई पठाउनु भएको हो अनि मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जान्छ अर्को पोइन्ट यहाँ संसारले जान्ने अघि एउटा संसारले जानेको चाहिँ विश्वासी विश्वासी एक हुँदाखेरि येशु उद्धारकर्ताको रूपमा परमेश्वरबाट आएको भनेर विश्वास गर्नु गवाही के चाहियो विश्वासीहरू एक त्यसैले मण्डलीमा फुट हुने व्यक्ति ठुलो समस्या हो यो मान्छेको जीवनको क्यान्सर भन्दा ठुलो हो किन यो त परमेश्वरको येशुको शरीर हो यहाँनिर अर्को पोइन्ट क्या मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानुहोस् हामी एक हुँदाखेरि र परमेश्वरको भरपुरी हुँदाखेरि उहाँको महिमा हामीमा हुँदाखेरि अनि परमेश्वरले हामीलाई प्रेम गर्यो भने संसारले पनि जान्नेछ परमेश्वरलाई अनि अर्को ठाउँमा छ नि युहन्नाले युहन्नाको सुसुरमा समाचारमा भन्छन् हामीले चाहिँ येशु प्रभुले भन्नुहुन्छ हामीले एकअर्कालाई ख्रिस्टले हामीलाई प्रेम गरे जस्तै प्रेम गर्नुपर्छ ताकि संसारले जान्नेछन् कि तिमीहरू मेरो चेलाहरू हामी येशुका हौ भनेर गवाही के हो हामी एकअर्कालाई येशुको जस्तै बलिदानयुक्त प्रेम गर्नु पर्यो त्यसको मतलब हामीमा मिसअन्डरस्ट्यान्डिङ हामीमा छुट्टै विचार हुनसक्छ प्रश्नहरू हुनसक्छ तर के गर्नुपर्छ हामीले ती प्रश्नहरूको सही प्रकारले निवारण गर्नुपर्छ त्यसको बारेमा सही छलफल गर्नुपर्छ त्यसको बारेमा एकअर्कामा प्रार्थना गर्नुपर्छ त्यसको बारेमा समर्पित हुनुपर्छ अनि जसले गर्दा हामी परमेश्वरमा एक हुन सक्छौँ त्यसकारणले यो एकदम महत्त्वपूर्ण छ अनि हामी परमेश्वरको राज्य देख्न चाहन्छौँ भनेदेखि हामीले यो सबै कुरा विचार गर्नुपर्छ तब अब तपाईँलाई म आजको विषय अब छोटकरी छ आजको विषय लामो छैन तपाईँले लामो दिन्छ भनेर थाहा होला मेरो एकदम छोटो छ आज अनि यहाँनिर के छ भने नि प्र्याक्टिकल थ्योरी अफ लिडरसिप बेस्ड अन द प्रिन्सिपल टट एन्ड इलस्ट्रेटेड इन द बाइबल भनेको चाहिँ अगुवापन जो मण्डलीमा छ त्यो बाइबलमा दिएको उदाहरण र शिक्षाको आधारमा व्यावहारिक रूपमा कसरी गर्नुपर्छ त्यसको बारेमा हामी हेर्छौँ नेपालीमा मैले अनुवाद यस प्रकारले गरेको छु बाइबलमा सिकाइएको र चित्रण गरिएको सिद्धान्तको आधारमा सिद्धान्तमा आधारित नेतृत्व अगुवापन व्यावहारिक अगुवापनको व्यावहारिक शिक्षा होइन अनि त्यो कुरा चाहिँ मैले तपाईँलाई यहाँ कोसिस गरेको छु। त्यस कारणले यहाँ एउटा अर्को पोइन्ट पनि छ, क्रिस्चियन अगुवाहरू ती मानिसहरू हुन् जसले विश्वासद्वारा स्वेच्छाले आफ्नो चरित्र, क्षमता, अधिकार, अवसरहरू सबै अरूको सेवा गर्न प्रयोग गर्छन्, जसले तिनीहरूलाई आफ्नो पूर्ण क्षमतामा पुग्न मद्दत गरेर तिनीहरूले लाभ, तिनीहरूको लाभ, सङ्गठनको लाभ र परमेश्वरको महिमामा पुग्न मद्दत गर्दछ। तपाईँलाई मैले के भने अगुवाहरूले चाहिँ आफ्नो सम्पूर्ण जीवनद्वारा, उसको विश्वासद्वारा, आफ्नो स्वेच्छाले, आफ्नो क्यारेक्टर, आफ्नो एबिलिटी, अनि त्यसपछि अधिकार भनेको चाहिँ अगुवाहरूको अधिकार पनि हुन्छ, किन हामी परमेश्वरमा जो अभिषेक भएर उहाँको सेवामा जान्छौँ, विश्वासीहरूले अगुवाहरूको कुरा मान्नुपर्ने हुन्छ। कहिलेकाहीँ यो कुरामा धेरै अन्डरस्ट्यान्डिङ छैन, त्यही कारणले मान्छेलाई जे मुखमा आउँछ त्यही बोलिरह हुन्छन्। दे डोन्ट अन्डरस्ट्यान्ड द्याट दे निड टु बी सबमिसिभ टु द लिडर। लिडरले डिक्टेटर गर्नु हुँदैन, तर विश्वासीहरूले लिडरको कुरा सुन्नुपर्छ, नत्र कसरी चल्छ, होइन? अनि अर्को चाहिँ अधिकार, अवसरहरू, धेरै कुराहरू हुनसक्छ, सबै अरूको सेवा गर्न प्रयोग गर्छन् ती क्रिस्चियन अगुवा भन्दाखेरि चाहिँ, जसले तिनीहरूलाई आफ्नो पूर्ण क्षमतामा पुग्न मद्दत गरेर तिनीहरूलाई लाभ हुन्छ। भने मतलब चाहिँ ती अगुवाहरूलाई, अगुवाहरूले उनीहरूको माताहतमा जो तालिममा आएका अगुवाहरू हुन्छन् उनीहरूलाई चाहिँ आफ्नो चरित्र सम्पूर्ण कुराद्वारा तिनीहरूको पोटेन्सियल पुग्न मद्दत गर्ने, जसले गर्दा उनीहरूलाई आत्मिक रूपमा र सङ्गठनलाई पनि लाभ होस्, होइन? अनि जसद्वारा परमेश्वरको महिमा होस्। सङ्गठन भनेको धेरै जस्तो अगुवा भनेको एउटा कुनै न कुनै सङ्गठन अन्तर्गत हुन्छ, तर सङ्गठन भनेको चाहिँ अर्गनाइजेसन भन्छ। कुनै पनि अर्गनाइजेसन सही हिसाबले चल्ने हो भनेदेखि चाहिँ त्यहाँ चाहिँ वेल डिफाइन्ड गोल हुनुपर्छ, अनि त्यसपछि एकाउन्टेबिलिटी हुनुपर्छ। यो सबै कुराहरू अगुवाको विषयमा पनि लागू हुँदछ। त्यसकारणले तपाईँलाई मैले सही नेतृत्व, जसको ज्वलन्त उदाहरण एउटा जहाजको उदाहरण हामी लिन सक्छौँ। भर्खरै नेपालमा एकदम भयावह एउटा हवाईजहाज दुर्घटना भएको कुरा हामीलाई थाहा छ। यो अगुवाको बारेमा अलिकति अर्को पोइन्ट हेरेर त्यसपछि हामी त्यो उदाहरणमा जानेछौँ। त्यो मानिसहरू कसरी गर्ने भनेर, त्यो मानिसहरू यहाँनिर मैले जुन चाहिँ ग राख्न भ्याइन छु क्या, कसरी गर्ने भनेर जान्दछन् तिनीहरूले सधैँ। एउटा यो चाहिँ एउटा के मैले भन्न लागेको थिएँ भनेदेखि यो चाहिँ एउटा कोट हो, त्यसकारणले त्यो एक्जाम कसैले भनेको एउटा कोट तपाईँलाई म पढ्दैछु, भनेको एउटा भनाइ भनौँ न। त्यो चाहिँ के छ भने, जो मानिसहरू कसरी गर्ने भनेर जान्दछन् उनीहरूले सधैँ जागिर, यहाँ नलेख्नु पनि रहेको छ, पाउनेछन्। यो टाइप गर्दाखेरि कहिलेकाहीँ त्यस्तो हुन्छ, ती मानिसहरू जसले त्यो किन गर्नुपर्छ भनेर जान्दछन् ती मानिसहरू सधैँ उनीहरूको मालिक हुन्छन्। भनाइको मतलब यहाँनिर कसरी गर्ने भनेर जान्ने चाहिँ जहिले पनि काम पाउने भयो, किन गर्ने भनेर जान्ने चाहिँ त्यो काम गर्ने मान्छेको बस हुन सक्ने भयो, जहिले पनि बस हुने भयो। भनाइको मतलब चाहिँ अगुवापन भनेको चाहिँ कसरी र किन दुइटै कुरा जान्नुपर्ने हुन्छ, त्यो कुरा चाहिँ खासमा यहाँ भन्न खोजेको। तपाईँलाई म सानो एउटा उदाहरण दिन चाहन्छु, पानी के अरे यो हवाईजहाजको। एकचोटि 1994 चाहिँ रुसको एउटा जहाज जेड चाहिँ साइबेरियामा क्रास भयो, 75 मान्छे त्यसमा थियो, त्यो सबै खत्तम भयो। तर त्यसको ब्ल्याक बक्सबाट के पत्ता लाग्यो भने, क्याप्टेनको 16 छोरा र 12 छोरी चाहिँ त्यो जहाजलाई घरिघरि पालै पालो कन्ट्रोल गरिरहेको थियो। भनेको मतलब उनीहरू अरू चाहिँ रस्केर के गरेर बसिरहेको थियो होला, थाहा छैन, होइन? तर जहाज जब त्यो एउटा कुरा थिचिदियो त्यो केटाले, अनि जहाज चाहिँ स्पिन हुन थाल्यो, घुम्न थाल्यो, फनफनी, अनि तुरुन्तै पाइलटले चाहिँ आफ्नो कन्ट्रोलमा लिन कोसिस गर्यो, त्यो स्पिन चाहिँ बन्द भयो, अनि उसले मान्छेहरूलाई लास्ट वर्ड के छ उसको थाहा छ, एभ्रिथिङ अल राइट, टेक इट इजी, इट्स टेक इट इजी उसले भनेको अन्तिम शब्द त्यो ब्ल्याक बक्समा. तर कुरा के भयो भनेदेखि त्यो जहाज सोझ्याए पनि त्यो चाहिँ त्यसको हाइट चाहिँ त्यसले हाइट लिन सकेको थिएन, त्यो ढिला भयो, त्यस कारण त्यो क्रास भयो, मान्छे मर्यो. अनि त्यही ठ्याक्कै एउटा उदाहरण हामीले भर्खरै पोखराको दुर्घटनामा देख्दछौँ. एकदमै निपुण पाइलट हुँदा पनि उनीहरूको मिस्टेक, उनीहरूको जुन समय परिस्थितिलाई दिन सक्नुपर्ने लिडरसिपमा मिस्टेक भएर के भयो, त्यहाँ मिस्टेक भएर त्यहाँ क्र्यास भयो, त्यो धेरै मान्छे मर्यो. वास्तवमा त्यो त्यस्तो नहुनुपर्ने, त्यो टोटली सोल्ली पाइलटको मिस्टेक थियो भनेर हामी देख्दछौँ. त्यसैले यो त्यस्तै किसिमले यो अगुवापन भनेको चाहिँ एउटा अर्गनाइजेसन भन्दाखेरि यहाँनिर येशु प्रभुको शरीर जो चर्च होइन, चर्च यो चाहिँ जुन चाहिँ स्वर्गीय कुरा हो, त्यस कारणले एकदमै महत्त्वपूर्ण कुरा छ. अगुवाहरूको बोझ बोक्दाखेरि सङ्घर्षबाट अगुवा कुनै पनि कुराको अगुवा हुन चाहिँ अनुभवी हुनुपर्ने हुन्छ, जुन चाहिँ उसले दुःख र कष्ट भोगेको हुनुपर्छ. कहिलेकाहीँ नयाँ मान्छेहरू एकदम दिमागमा धेरै सिपालु छन्, सबै कुरा सम्झन्छन्, एक्सप्लेन गर्न सक्छन्, अनि लाग्छ कि यो मान्छे त एकदम सक्षम छ, तर थाहा छ त्यो अनुभव र त्यो जुन चाहिँ एउटा ग्रोइङ पेन भन्छ, त्यो त्यो जसरी एउटा सिपाहीलाई तालिम गर्दाखेरि कति हप्तासम्म एकदमै दुःख दिएर तालिम गरेको हुन्छ, हरेक किसिमको कुनै कुराको लागि अगुवाहरू तयार गर्दाखेरि उनीहरूलाई दुःख कष्ट सङ्कष्ट पारेर अनि उनीहरूलाई मेच्योरिटीमा परिपक्वतामा बढाएको हुन्छ, उनीहरूको अनुभव अर्कै हुन्छ. अनि कतिचोटि धेरै पढेको मान्छे भन्दा धेरै गरेको मान्छे एकदम सही हुन्छ. अनि यो कुरो चाहिँ हाम्रो चर्चको अगुवापनमा झन् बढी लागू हुन्छ. दर्दनाक कुराहरू होइन, मण्डलीलाई वृद्धि गर्ने सही दिशा दिनको लागि खालि बोल्न सक्ने सम्झन सक्ने बिछट्ट बुद्धि भएको मान्छेले पुग्दैन, त्यो अनुभव भएको मान्छे पनि चाहिन्छ. अनि बाइबलमा हामीले धेरै यसको बारेमा सिक्छौँ. कतिपटक नयाँ जन्म पाएका विभिन्न अगुवाहरू भन्छन् परमेश्वरको अगुवाईबाट म यो गर्दैछु, अनि कतिचोटि उनीहरूले के भन्छन् यो परमेश्वरको अगुवाई भएन, यो परमेश्वरको अगुवाई भयो, तर कहिलेकाहीँ तिनीहरूले भनेको कुरा टोटल्ली गलत हुन पुग्छ. त्यो केवल उनीहरूको आफ्नो इगोको कुरा हुनसक्छ, अनि त्यस्तो गर्दाखेरि यति ठुलो नोक्सान हुन्छ. अनि यो हवाईजहाजमा पनि त्यस्तै मिस्टेक हुन्छ होइन. अनि त्यही कारणले सिद्धान्त अनुसार परमेश्वरको वचन अनुसार आत्माको अगुवाई अनुसार हिँड्न जरुरी छ. अनि त्यसैले यो यो सांसारिक घटनाबाट पनि हामीले धेरै कुरा सिक्दछौँ. लोभ डाह झुट बोल्ने विभिन्न किसिमका यो कुराहरू चाहिँ के मान्छेको घमण्डबाट आउँछ. अघि मैले सुरुमा त्यसको बारेमा अलिकति भने लुसिफरको कुरा समस्या घमण्ड थियो, उसले चाहिँ आफैलाई परमेश्वर बराबरी सम्झेको थियो, अनि त्यसपछिका मान्छेहरू सबै त्यो घमण्डले चलेका हुन्छन्. जबसम्म हामीलाई परमेश्वरको आत्माले चूर्ण बनाउनु हुन्न, त्यस कारणले नम्र हृदय चूर्ण हृदय भनेर भनिएको छ. अनि वास्तवमा कुनै पनि व्यक्ति परमेश्वरको कामको लागि योग्यता कसरी प्राप्त गर्छ, कस्तो व्यक्ति परमेश्वरको सेवामा योग्य हुन्छ, एमडिप हाम्रो आनन्दले पढ्दैछ, राम्रो कुरा एमडिप हो होइन, शिक्षा आफैमा सही कुरा हो, राम्रो कुरा हो, ज्ञान राम्रो कुरा हो, क्षमता वरदान राम्रो कुरा हो, तर तपाईँलाई थाहा छ परमेश्वरको सेवामा सबभन्दा मुख्य कुरा चाहिँ टुक्रिएको हृदय, आफू आफ्नो लागि मरेको. जर्ज मुलरको कोर्टमा त्यो उसले भनेको छ, अनि कसैले उसलाई रहस्य के हो तेरो भन्दाखेरि म चाहिँ संसारको लेखी, ओपिनियनको लेखी, स्वार्थको लेखी, सबै कुराको लेखी एक दिन मरेको थिएँ. त्यसको मतलब के हो, उसको जीवनमा केवल परमेश्वरको इच्छा, उसलाई लाज पनि छैन, मान्छेले के भन्ला पनि छैन. डाई टु पब्लिक ओपिनियन भन्ने एउटा शब्द मैले बाइबल स्कुलमा जहिले पनि सिकेको थिएँ. हामीले केही कुरा गर्दाखेरि मान्छेले के भन्छ, त्यसैले जहिले पनि केही कुरा गर्दाखेरि तपाईँलाई मैले घरिघरि यो परमेश्वरलाई महिमा दिने, अस्ति त्यो विलियम बर्न्सको कुरा जो चिनमा गएर परमेश्वरको महिमा गर्छु भनेको भने, तर यी सबै अरू सिद्धान्त नसिकिकन खालि त्यो मात्रै कुराले सायद बुझेन। त्यस कारण आज जुन कुरा म तपाईँलाई भन्दैछु, यो कुरा भन्दैछु किनभने हामीमा चूर्णता आउनुपर्छ, अनि मात्रै हामीले परमेश्वरको महिमा गर्न सक्छौँ। चूर्णता बिना त एउटा मृत्यु बिना नै अर्को जीवन हुँदैन। तपाईँ र म नयाँ गरी जन्मिने भनेको चाहिँ हाम्रो स्वार्थ जो आदमबाट आएको स्वभाव डेड हुनुपर्छ। अनि धेरै मान्छेहरू छन् जो डेड भएको छैन, त्यो कुरा छर्लङ्ग देखिन्छ। त्यही कारण उनीहरूको घरिघरि त्यो फल देखिन्छ, घरिघरि त्यसको साइन देखिन्छ। गलाती 2:20 अघि मैले तपाईँलाई भने छर्लङ्ग त्यो स्वार्थपन क्रुसमा नटाङ्गिएको कोही पनि योग्य हुन सक्दैन जबसम्म त्यो आफैलाई क्रुसमा टाङ्दैन, होइन? वास्तवमा बाइबलका हरेक व्यक्तिहरूको बारेमा हामी त्यो कुरा देख्छौँ, उनीहरू आफैलाई त्यहाँ मुख्य ठान्दैन, परमेश्वरको इच्छाको लागि ज्यान दिन्छन्। हरेक प्रेरितहरू आफैलाई बचाउन सक्थेन, कसैले बचाएन, उनीहरू केही कुराबाट डराएन। वास्तवमा धेरै जस्तो युहन्ना बाहेक सबै उनीहरू मृत्युदण्डमा परे। उनीहरूमा पवित्र आत्माको शक्ति थियो, किन मृत्युदण्डमा? सायद आजका विश्वासीहरूको लागि त्यो एउटा उदाहरण हो, त्यो एउटा पछ्याउने एउटा इन्सपिरेसन हो, किनभने हामी त परमेश्वरको लागि त ज्यान पनि फाल्न तयार हुनुपर्छ, किनभने त्यो हाम्रो ज्यानभन्दा महत्त्वपूर्ण चाहिँ परमेश्वरले चाहनुभएको कुरा हो। जबसम्म तपाईँ र म त्यो कुरा आउन चाहिँ हामी आफ्नो लागि मर्नुपर्छ, त्यसपछि कसैले केही भन्ने नभनेसम्म मतलबै हुँदैन। तपाईँले गर्नेसम्म मतलब, तपाईँले गल्ती गर्यो भने तपाईँको अनुहार जरुर निहुरिन्छ, त्यहाँ देखिन्छ। तर जो मान्छे ठिक गर्छ नि, अरूले जेसुकै भनेर निन्दा गर्दा उसलाई निन्दा हुँदैन। वास्तवमा सबै जो अगुवा हुन्छन् आत्मिकी वरदान नभएका हुनु पनि सक्छन्, सबै किसिमका आत्मिकी वरदान नहोला। कचोटि कोही मान्छेहरू चाहिँ अगुवापनको वरदान हुन्छ, अगुवापनको वरदान भन्ने छुट्टै हुन्छ, जुन चाहिँ रोमी 12:8 तपाईँले देख्नुहुन्छ। त्यहाँ अगुवा अथवा शासन गर्ने वरदान पाएकाहरूले प्रवीणतापूर्वक एकदमै डिलिजेन्टली भनेछ अङ्ग्रेजीमा, त्यो वरदान प्रयोग गर्ने भनेछ, होइन? डिलिजेन्टली रोमी 12:8। तर तपाईँहरू जो मण्डलीमा जतिजना अगुवाहरू हुनुहुन्छ सबैको त्यो अगुवाको बास वरदान नहुनु सक्छ, तर त्यो अगुवापनको टिममा रहँदाखेरि आफ्नो जे जे वरदान छ त्योद्वारा त्यो मण्डलीलाई सेवा पुर्याउँछ। त्यसले गर्दा के हुन्छ, एउटा शरीरको फरक फरक अङ्गको हुन्छ, यो सबैको एउटै वरदान हुँदैन। अगुवापनको वरदान थोरै मान्छेसँग हुन सक्छ, तर त्यो वरदान हुने व्यक्तिले चाहिँ अगुवापन गर्छ। अनि कतिचोटि त्यो अगुवापनको वरदान भएको मान्छे टिममा नहुन सक्छ, र पनि उसले के गर्छ, अगुवापनको वरदान प्रयोग गर्छ। उसले यो भन्दैन कि ममा यो क्षमता छ, उसले यो गर्छ कि परमेश्वरको महिमा होस् यसबाट। ऊ चाहिँ विनम्र हुन्छ, विनम्र नभइकन त वरदान प्रयोगै हुँदैन, होइन? अगुवाको नेतृत्व दिने वरदान छ भनेदेखि त्यसले एकदमै प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। वास्तवमा यस्तो वरदान हुने व्यक्तिको पद लिनै पर्छ भन्ने छैन, होइन? परमेश्वरको महिमाको लागि त्यो कुरा उसले गर्नुपर्छ, अनि त्यसको प्रभाव अरूहरूको अगाडि अरूले उसको अगुवापनको अनुभव गर्न सक्छन्। अनि मान्छेले अनुभव र अध्ययन दुवैबाट कसरी अगुवाई गर्ने, कसरी सही काम गर्ने भनेर सिक्न सक्छ, तर वरदान पाएका व्यक्तिहरू ती सिकेका कुरालाई अझै सही प्रकारले प्रयोग गर्न सक्छन्, होइन? त्यसैले अरूलाई, यहाँनिर दुईटा पोइन्ट छ, अघि मैले तपाईँलाई यो पढाएको थिएँ, यहाँनिर अगुवापन, अब कुनै पनि कुरा गर्दाखेरि यहाँ दुईटा खालको व्यक्तिहरू हुन्छ। विश्वासीहरू एउटा भयो, उनीहरूलाई पनि त्यो दुइटै खालमा राख्न सक्छ, तर मुख्य जो नेतृत्व गर्ने व्यक्तिले के गर्छ, भिजन पाउँछ। त्यसैले यहाँनिर के हुन्छ भने, तपाईँमा भिजन नहुँदाखेरि चाहिँ, तपाईँले वास्तवमा सही प्रकारले अर्गनाइजेसन चलाउन सक्नुहुन्न। त्यो भिजनको एकदम आवश्यकता हुन्छ, दर्शन। अनि मुख्य अगुवा चाहिँ दर्शनलाई आर्टिकुलेट गर्ने, अरूलाई एक्सप्लेन गर्ने यस्तो खालको हुन्छ। तपाईँले अलिकति ध्यान दिनुभयो भने यो सबै कुरा बुझ्न थाल्नुहुन्छ। मुख्य अगुवामा चाहिँ भिजन हुनुपर्छ, होइन? अनि त्यो मान्छेले त्यसको मतलब, यहाँ मैले यो कोट पढेको थिएँ नि अघि, होइन? त्यसैले अगुवापन भनेको चाहिँ कसरी गर्ने मात्रै होइन कि किन गर्ने, त्यो मुख्य अगुवा चाहिँ किन गर्ने भन्ने कुरा पनि उसले जानेको हुन्छ। त्यो कुरा चाहिँ हामीले यहाँ कुरा गर्न खोजेको त्यो कुरा हो, होइन? त्यसैले साँचो अगुवा त्यो पोटेन्सियल अगुवाहरूलाई अथवा सहायक अगुवाहरूलाई वरदान अनुसारको सेवामा जिम्मा दिन एकदमै विनम्र प्रकारले सही प्रकारले उनीहरूलाई एकदमै सजिलो प्रकारले त्यसरी सेवा दिन सक्छन्, उनीहरूलाई मद्दत गर्न सक्छन्। यस्ता अगुवाहरू एक्लै काम गर्ने होइन, अरूसँग टिमको रूपमा काम गर्ने गर्दछन्। वास्तवमा सही अगुवाको वरदान हुने मान्छेहरू टिमलाई सही प्रकारले सञ्चालन गर्न जान्दछन्। उनीहरू एकअर्काबाट सिकिराखेका हुन्छन्, एकअर्कालाई आदरपूर्वक पछ्याइ राखेका हुन्छन्। वरदान भएका सही अगुवाहरू पनि अरूबाट पनि केही कुरा सिक्छन्, उनीहरूलाई पनि पछ्याइ राखेका हुन्छन्। संसारिक या आत्मिकी सबै कुरा बुद्धि वृद्धि त्यसलाई विकास हुन चाहिँ त्यो अर्गनाइजेसन अथवा कुनै कम्पनी अथवा चर्च पनि एउटा कम्पनी भनौँ होइन, परिवारको लागि पनि एउटा अगुवा चाहिन्छ। कुनै पनि कुरा सङ्गठन चल्नलाई के चाहिन्छ? अगुवापन चाहिन्छ। संसारिक कम्पनी होस् अथवा आत्मिकी कुरा होस्, त्यहाँनिर वरदान अगुवा अगुवापन निपुण अगुवाको एकदमै जरुरी छ होइन। त्यस त्यो कसरी वृद्धि हुन्छ भन्ने कुरा, अनि सही खालको अगुवा छैन भने के हुन्छ? सङ्गठन अथवा मण्डली क्र्यास हुन्छ, कहिले विकास हुँदैन। त्यही कारणले म भन्छु त्यो रोगहरूलाई निकालेर फाल्नुपर्छ, हामीले चिन्नुपर्छ। रोगहरू रहनु हुँदैन, त्यसले जहिले पनि त्यो हुन्छ नि सुन्तलामा खोटेरो लाग्छ नि, बोट रोप्यो खोटेरो लाग्छ। हाम्रो एग्रिकल्चर पढाए मान्छेहरूलाई बढी अनुभव छ, त्यो कहिले पनि फल फल्नु त परै जाओस् रुपियाँ पनि माथि जाँदैन होइन। हाम्रो कतिजना चर्चहरू त्यस्तो किन भइरहेको छ भनेदेखि त्यहाँनिर खोटेरो लागेका व्यक्तिहरू छन् क्या। त्यही कारणले परमेश्वरको आत्मालाई काम गर्न दिनुपर्छ, पवित्रतालाई अङ्गलाउनुपर्छ होइन। बाइबलीय प्याटर्न भनेको चाहिँ तरिकाको अगुवा चाहिँ एउटा मोडेल हुनुपर्छ। बाइबलीय अगुवापनमा चाहिँ परमेश्वरको आत्मा अनुसार कसरी नेतृत्व दिने भन्ने कुरा र किन दिने भन्ने कुरा दुइटै जानेको हुनुपर्छ अरे, अनि किन र कसरी भन्ने महत्त्व जानेको हुनुपर्छ। अनि तपाईँलाई मैले एउटा बाइबलको पद पढ्न लागेको मोसा र इजरायलीहरूको बारेमा, यो चाहिँ भजन सङ्ग्रहमा, धेरै लामो हुँदैन आज, तपाईँले डर मान्नु पर्दैन। भजन सङ्ग्रह 103:7 सात पदमा के लेखेको छ भने नि, उहाँले मोसालाई आफ्नो मार्ग र इजरायलीहरूलाई आफ्नो काम प्रकट गर्नुभयो। अब यहाँनिर मोसा अनि इजरायली दुईटा पक्ष देखाइएको छ। मोसालाई के गर्नुभयो? मार्ग देखाउनु भयो, भनेपछि लक्ष्य देखाउनु भयो, कुन ठाउँमा पुग्नुपर्छ सबै थाहा भयो उसलाई होइन। इजरायलीहरूलाई के गर्नुभयो? उनीहरूलाई लक्ष्य मार्ग थाहा छैन, उनीहरूलाई खालि काम मात्रै थाहा छ, काम दिनुभयो। बुझिन्छ, यो दुईवटामा फरक देखिन्छ। इजरायलीहरूले के छ? उनीहरूले काम कसरी गर्ने थाहा छ, कसरी भन्ने कुरा चाहिँ उनीहरूलाई थाहा भयो। मोसालाई के थाहा भयो? किन यो कसरी गर्ने, किन गर्ने यो भन्ने पनि थाहा भयो, किन उनी त्यो लक्ष्यसम्म पुग्नलाई होइन। त्यस कारणले यो किन र कसरी भन्ने कुरा चाहिँ अगुवापनमा एकदमै महत्त्वपूर्ण छ। मोसालाई आफ्नो मार्ग र इजरायलीहरूलाई चाहिँ आफ्नो काम प्रकट गर्नुभएको थियो। यहाँ इजरायलीहरूलाई परमेश्वर के गर्दै हुनुहुन्छ भन्ने जानकारी थियो। के भनेर मैले भने, यहाँ इजरायलीहरूलाई परमेश्वरले के गर्दै हुनुहुन्छ भन्ने जानेका थिएनन्। तर मोसालाई चाहिँ किन के गर्नुपर्छ भन्ने इजरायलीहरूले जानेका थिए, तर मोसालाई चाहिँ यो गर्नुपर्ने कुरा चाहिँ किन गर्नुपर्छ त्यो पनि परमेश्वरले प्रकट गर्नुभएको थियो। त्यसैले अगुवा सही अगुवाले चाहिँ किन वाइ भन्ने पनि जाने हुन्छ, के गर्ने मात्रै होइन। यहाँ त कतिचोटि त हामी अगुवा हुन्छौँ के गर्ने पनि थाहा छैन, के गर्ने पनि थाहा नहुँदाखेरि चाहिँ ठुलो समस्या हुन्छ। एउटा भनाइ छ, पिपुल हु नोज हाउ विल अलवेज have a job and people who know why will always be their bosses. मैले यही कुरा यहाँ लेखेको थिएँ होइन। जो मानिसहरू कसरी गर्ने भनेर जान्दछन् उनीहरूले सधैँ जागिर पाउँछन् रे, तर ती मानिसहरू किन गर्ने भन्ने पनि जान्नेहरू चाहिँ त्यो जागिर खानेहरूको जहिले पनि उनीहरू चाहिँ हाकिम हुन्छ। तपाईँहरू हाकिम हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले किन भन्ने पनि जाने हुन्छ, मोसा जस्तो। यो कुरा बुझ्नुहुन्छ? त्यसैले अगुवापन सायद तपाईँलाई किन भन्ने थाहा नहुनु पनि सक्छ, एटलिस्ट किन भनेर थाहा हुने व्यक्तिको पछि लाग्नुहोस्, यो मुख्य कुरा हो। तर परमेश्वरले तपाईँलाई बोलाउनु भएको कुरामा किन भन्ने कुरा पनि उहाँले जानकारी दिनुहुन्छ। वास्तवमा अगुवा मालिक मुनि रहेर गर्नुपर्ने काम हो, त्यही मालिक मुनि रहने कुरा चाहिँ मण्डलीमा कहिलेकाहीँ देखिँदैन। कहिलेकाहीँ चाहिँ एकदम डिक्टेटर पास्टर अथवा अगुवा हुन्छ, सबैलाई जबरजस्ती गराउँछ। जब हामीले बाइबली सिद्धान्तले व्यवस्था जबरजस्ती गरिँदैन, नगरेपछि जबरजस्ती नभइकन नपछ्याउने खालका मान्छेहरू चाहिँ विद्रोही भएर निस्किन्छन्, बुझ्नुहुन्छ? धेरै मेल बिनाको के भन्छ, मियो बिनाको के भन्छ त्यसलाई, दाई गर्ने मियो छैन भने जस्तो हुन्छ नि, एउटा लिडर नभएको। तर त्यो के हुन्छ भनेदेखि, कहिलेकाहीँ चाहिँ त्यो स्वतन्त्रता बढी पाएर, होइन, कतिचोटि म अक्रिस्चियनहरूको चाहिँ विवाहमा के हुन्छ, पति र पत्नीको बिचमा पत्नीको त केही इच्छै हुँदैन, उसले त जे गरी पनि पतिको सेवा गर्नु पर्यो। अहिले चाहिँ अलिक कम भएको छ नेपालमा, किनभने अहिले त आफ्नो खुट्टामा उभिने केटीहरू भए, होइन। अब क्रिस्चियनहरू चाहिँ के हुन्छ, पतिले चाहिँ श्रीमतीलाई माया गर्छ, अलिक स्वतन्त्रता दिन्छ। अनि म के देख्थेँ भनेदेखि नि, क्रिस्चियनहरूको चाहिँ कतिको हो, सबैको होइन, पतिले होइन कि पत्नीले लिड गरेर आउँछ, किनभने त्यहाँ छोड्दै आउँछ स्वतन्त्र, होइन। तर हामीले आफ्नो भूमिका कसरी निभाउने जान्नुपर्छ, आफ्नो स्थान कहाँ हो जान्नुपर्छ, होइन, यो कुरा महत्त्वपूर्ण छ। अगुवाले जहिले पनि उद्देश्यलाई ध्यान दिनुपर्ने हुन्छ। अगुवा चाहिँ उद्देश्य के हो, किन किन भन्ने कुरा चाहिँ उद्देश्य हो। तर म्यानेजरले चाहिँ, म्यानेजर भनेको चाहिँ अगुवाको अधीनमा बसेर काम गर्ने, उसले अझै अरू मान्छेहरू हुन्छ उसको मुनि, होइन, कतिजना मुख्य अगुवा हुन्छ, कतिजना म्यानेजर हुन्छ, व्यवस्थापक, होइन। त्यस कारणले त्यसलाई व्यवहारमा प्रयोग गर्ने कुरामा ध्यान दिनुपर्छ। अगुवाले जुन कुरो दिइरहेको हुन्छ त्यसलाई व्यवहारमा प्रयोग गर्ने चाहिँ म्यानेजरहरू हुन्छ। अनि म्यानेजरले उसले पुरा गर्ने जिम्मेवारी एकदमै स्वास्थ्य प्रकारले, पवित्र प्रकारले, उन्नत प्रकारले, उन्नतशील प्रकारले त्यसलाई गर्नुपर्ने हुन्छ। त्यस कारणले यो जुन चाहिँ अगुवाले जुन खालको निर्देशन दिएको हुन्छ, जस्तो हाम्रो एक प्रकारले बाइबलमा संसारिक अगुवाहरू भनेको त सेकेन्ड लेभलमै हुन्छ नि, जहिले पनि त्योभन्दा माथि त परमेश्वर हुनुहुन्छ, येशु प्रभु, होइन, जस्तो मण्डलीको शिर चाहिँ येशु हुनुहुन्छ। भनेपछि तपाईँले यो म्यानेजरको बारेमा यहाँ अलिकति यहाँ पढ्छु, म्यानेजर अथवा प्रबन्धक, म्यानेजर ती व्यक्तिहरू हुन् जसले सबै गर्नुपर्ने कामहरू ठिक र सही तरिकाले गर्नुपर्ने हुन्छ। भनाइको मतलब, हामी जो अगुवाको मुनि बसेर काम गर्ने हुन्छौँ, उनीहरूको जिम्मेवारी चाहिँ त्यो उनीहरूको आफ्नो जिम्मा जे छ नि त्यसलाई सही प्रकारले गर्नुपर्छ। कतिचोटि त्यो नगर्दाखेरि के हुन्छ, टोटल त्यो त्यो अर्गनाइजेसनलाई ठुलो नोक्सान हुन्छ, क्र्यास हुन सक्छ, किन उनीहरूले आफ्नो जिम्मेवारी पुरा गर्दैन नि, किन अगुवाले त गरेर त्यो काम त गर्दैन नि, होइन, अगुवाले त निर्देशन दिन्छ। जबकि नेतृत्व गर्ने अगुवाहरू ती व्यक्तिहरू हुन् जसले प्रबन्धकलाई अथवा म्यानेजरलाई उनीहरूले गर्नुपर्ने काममा सबै कामहरू सही गरेका छन् कि छैनन् भनेर सुनिश्चित गर्ने, सुपरभाइज गर्ने। यो यो विषय बिब्लिकल पनि हो। अनि कतिचोटि हामी क्रिस्चियनहरूमा चाहिँ यो ध्यान दिँदैनौँ, जस्तो कोही मान्छेहरूले क्रिस्चियनहरूलाई चाहिँ केटकेटीहरूलाई पनि छाडै छोड्नुपर्छ भने जस्तो गरेर एउटा चर्चमा प्रचार गर्दै गर्दा टाङ्मुनिबाट बच्चा कुद्या याद छ मलाई, किन हामीले शिक्षामा एकदम कम, होइन, नेपालको परिस्थिति चाहिँ त्यो छ। त्यस कारणले त्यो अवस्था धेरैचोटि आइराखेको हुन्छ। त्यस कारणले म्यानेजरले भिजनलाई व्यवस्था गर्दा अर्गनाइजेसनलाई ठुलो नोक्सान हुन्छ। कहिलेकाहीँ चाहिँ म्यानेजर भनेको चाहिँ त्यो अगुवाको अधीनमा बसेर गर्ने प्रबन्धक, होइन, उसले चाहिँ अगुवाले भिजन देख्छ, त्यस भिजनलाई क्लियर गरे हुन्छ, त्यसको लक्ष्यलाई क्लियर गरे हुन्छ। तर जब त्यो काम गर्ने मान्छेले त्यो भिजनलाई वास्ता गर्दैन, के हुन्छ, अर्गनाइजेसन खत्तम हुन्छ। त्यस कारणले अगुवापन मण्डलीमा यो सबै लागु हुन्छ। अनि मण्डली कसरी विकास हुने, जो पनि मान्छे चर्चमा जान्छ उसको एउटा नम्बर ध्यान के हुनुपर्छ, ख्याल ख्याल होइन नि, उसमा परमेश्वरले यति ठुलो जिम्मा मण्डलीको उन्नति, मण्डलीलाई एउटा चाउरी नपरेको दुलही, येशूको दुलहीको रूपमा बनाउने काम, ख्रिस्टको चरित्रमा स्वभावमा बनाउने, ख्याल ख्याल होइन नि। अनि कतिजना मान्छेहरूले जुन प्रकारको व्यवहार गरिरहेको हुन्छन् मलाई हाँसो के अरे अचम्म लाग्छ, किनभने यदि उनीहरूले बुझेको भए यो कुरा चाहिँ धेरै सिरियस हो, होइन, सो ठुलो नोक्सान हुनसक्छ। त्यसैले म्यानेजरले ठिकसँग काम गर्न अति आवश्यक छ। म्यानेजरको माथिको अगुवाको निर्देशन ध्यान दिएर सुन्नुपर्ने हुन्छ, होइन? सो त्यही कुरा चाहिँ मैले तपाईँलाई यहाँ भर्खरै पढेको थिएँ. म्यानेजर्स आर पिपल हु डु थिङ्स राइट वाइल लिडर्स आर पिपल हु मेक स्योर दे डु द राइट दे डु राइट जुन कुरो तपाईँलाई मैले यहाँ देखाएँ, होइन? त्यस कारणले अगुवापन बाइबलको एकदमै उदाहरणीय कुराहरू अगुवापनको बारेमा हामी देख्दछौँ. अनि तपाईँलाई मैले एउटा पद पढ्न चाहन्छु, यो चाहिँ फिलिपी 3:13-14. फिलिपी 3:13-14 के छ? भाइ हो, मैले यी सब पक्रिराखेको छु भने म ठान्दिनँ, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै ख्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु. 15 के छ? हामी परिपक्व हुनेहरू चाहिँ सबै यस्तै मनका हौँ, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिउन्. भनेपछि हामी अर्को विचारको हुन मिल्दैन, हामीले चाहिँ निशानातिर लम्कनु पर्ने हुन्छ, होइन? जोडसित निशानातिर लम्कनु पर्ने हुन्छ. यो कुरा चाहिँ यहाँ पावलले भनेको कुरा हामी पाउँदछौँ. त्यस कारणले यो एकदमै महत्त्वपूर्ण कुरा छ, यो यो प्रबन्धकको कुरा. अनि त्यही कुरा हामी यहाँ देख्दछौँ, स्वर्गीय बोलावटको कुरा, होइन? स्वर्गीय बोलावटको कुरा र पुरस्कार प्राप्त गर्ने लक्ष्यतिर बढ्ने परमेश्वरले ख्रिस्ट येशूमा दिनुभएको बोलावटलाई पुरा गर्ने. यो बोलावट सम्बन्धी कुरा गर्दाखेरि तपाईँलाई मैले एक दुईवटा पद यसको बारेमा पढ्न चाहन्छु. यहाँनिर के लेखेको छ? एफिसी 4:1, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर. हाम्रो बोलावट, जुन बोलावटमा बोलाएको छौ त्यही योग्यको जीवन यापन गर. अनि त्यो बोलावट योग्यको जीवन यहाँनिर एफिसी 4:2-3 छ. सारा दिनता, नम्रता, धैर्य, एउटाले अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर. अब जुन चाहिँ अघि योहन्ना 17 येशु प्रभुको कुरा हामीले पढ्यौँ, एक अर्काप्रति सारा दिनता, नम्रता, धैर्य, एउटाले अर्कालाई प्रेममा सहने, शान्तिको बन्धनमा पवित्र आत्मा एकता कायम राख्ने. त्यसकारणले त्यहाँ त एकता भन्दा त अर्को कुरै हुँदैन. अनि पावलले यहाँनिर के भन्दछ फिलिपी 1:27 भने, केवल तिमीहरूको जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस्, म चाहे आएर तिमीहरूलाई देखौँ चाहे अनुपस्थिति रहँ, म तिमीहरूको बारेमा यी कुराहरू सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ पनि खडा भएका छौ, एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ. अनि मैले त्यही कारण भन्छु यहाँ अगुवापनमा छ, एकता छैन, निस्किनु पर्छ. किनभने यहाँ त एकता सुसमाचारको कामको लागि त प्रेममा बन्धनमा हुनुपर्छ, नम्रतामा सहनशीलतामा हुनुपर्छ, अनि सुसमाचारको काम गर्नुपर्छ. त्यस कारणले त्यो चाहिँ त्यसै सम्भव छैन. अनि यहाँनिर एफिसी 5:1-2 के छ? यसकारण तिमीहरू प्रिय बालकहरू चाहिँ परमेश्वरको देखासिकी गर्ने हो. कसरी हामी सही बोलावटलाई पुरा गर्न सक्छौँ? परमेश्वरको देखासिकी गर्ने, एउटा बालक जस्तै प्रेममा चल्ने, जसरी ख्रिस्टले पनि हामीसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्ध भेटी बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो. सुगन्ध भेटी र बलिदान तपाईँ र मैले दिनुपर्ने हुन्छ मण्डलीको लागि, एकअर्काको लागि, सेवाको लागि. यो कुरो यहाँ लेखिएको छ. अनि यहाँ 2 Timothy 1:8-9 के छ? यसकारण हाम्रो प्रभुको गवाही दिन शर्म नमान, न त म उहाँको कैदीको तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख भोगमा तिमीहरू सहभागी हौ. उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो. तपाईँ र मेरो बोलावट चाहिँ परमेश्वरले दिनुभएको पवित्र बोलावट हो, हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो. तपाईँ र म जो पनि बोलाएका छौँ, हामी बाठो भएर, सिपालु भएर, राम्रो भएर, धेरै शिक्षा भएर, नो, कोही मान्छेले त्यसको घमण्ड गर्छ भने काम लाग्दैन. धेरै पढेको छ, शिक्षा छ, काम लाग्छ, तर नम्रता, चूर्णता पहिला चाहिन्छ। ख्रिस्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको त्यो रहस्य चाहिँ यही कुरा हो। यो कुरामा हामी प्रष्ट 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 हुनुपर्छ, होइन? तपाईँलाई म एउटा अर्को हो एकजना व्यक्तिको बारेमा भन्न चाहन्छु, त्यो चाहिँ क्यानाडाको हो। तपाईँलाई म कहिलेकाहीँ यसो उदाहरण दिन्छु ताकि तपाईँले सम्झियोस् भनेर, होइन, सम्झियोस् भनेर। क्यानाडियन इकोनोमिस्ट डाक्टर लरेन्स जे पिटर, ऊ चाहिँ 1919 सम्बन्धमा जन्मिएको, 90 मरेको, हु वाज एन एजुकेसनिस्ट। उसले चाहिँ एउटा एकदमै फेमस किताब लेखेको छ, अनि त्यो चाहिँ एकदम धेरै बिक्री भएको, अनि त्यो किताब चाहिँ वाइ थिङ्स अलवेज गो रङ, अनि त्यो त्यसलाई चाहिँ पिटर्स प्रिन्सिपल, नोन बाई पिटर प्रिन्सिपल, देयर इज अ फेमस कोट फ्रम हिम, अनि त्यो कोट चाहिँ यहाँ यस्तो छ, इफ यु डु नट नो वेयर यु आर गोइङ यु विल प्रोबब्ली इन्ड अप समवेयर एल्स। बुझ्नुहुन्छ? तपाईँलाई तपाईँ कहाँ जाँदै हुनुहुन्छ भनेर तपाईँलाई थाहा छैन भने तपाईँ अरू कतै अर्कै ठाउँमा पुग्नुहुनेछ। सो हामी जम्मै अगुवाको कुरा गर्दैछौँ मण्डलीमा, दिस इज अ क्वेसन, डु यु नो वेयर यु आर गोइङ? यदि तपाईँलाई थाहा छैन भने मिस्टेक हुन्छ। त्यस कारणले हामीले ठिक अगुवा पछ्यायौँ र अगुवालाई थाहा हुनु पऱ्यो, हामीले अगुवा पछ्याउनु पऱ्यो, अगुवाको भिजन पछ्याउनु पऱ्यो। तब इजरायलीहरूलाई कहाँ जानुपर्छ भन्ने थाहा कसलाई थियो? मसालाई थियो। कसरी जाने भन्ने थाहा चाहिँ इजरायलीहरूलाई थियो, तर किन कहाँ भन्ने त मसालाई थाहा थियो। त्यस कारणले तपाईँ र मेरो अगुवापनको लागि कति महत्त्वपूर्ण छ कि हामीलाई परमेश्वरले के गर्दै हुनुहुन्छ, हामी कसरी जाने। हामीले क्रिस्चियन नेतृत्वको बारेमा धेरै कुरा सिकिराखेका छौँ। वास्तवमा योभन्दा अगाडि तपाईँलाई येशू प्रभुको उदाहरणद्वारा पनि धेरै कुरा सिकाएँ। अब तपाईँले कतिजनाले सम्झनु भयो, र एउटा पोइन्ट तपाईँलाई म भन्छु, तपाईँको जीवनको चरित्रको व्यवहारको एकअर्कामा गर्ने कुराहरूको हरेक कुरालाई गर्ने यो जति पनि तपाईँको हुन्छ नि कुराहरूमा, ती सिकेका कुराहरूले कति पनि छुवा छैन भने काम लाग्यो, नथिङ। अब त्यो काम नलाग्ने कारण एउटा के हुन्छ, तपाईँ स्वार्थको लागि मर्नुपर्छ, यु हेभ टु बी डेड फर द सेल्फिस, अनि त्यसपछि आत्मिक रूपमा परमेश्वरबाट नयाँ जन्मिएपछि मात्र यी सबै कुराहरूमा हामी तयार हुन्छौँ, जुन बाइबलको शिक्षाद्वारा हामीले धेरै कुराहरू हेर्थ्यौँ। परमेश्वरको बोलावट अनुसार सेवा गरेर उहाँको महिमा गर्ने, उहाँको गवाही बन्ने र उहाँको गवाही बन्न अरूलाई सहयोग गर्ने कुरामा हामीले ती कुराहरू सिकेका थियौँ। क्रिस्चियन अगुवा विश्वासद्वारा उनीहरूको चरित्र, क्षमता, अधिकार र अवसर प्रयोग गर्नलाई हामी उनीहरूलाई मद्दत गर्छौँ, विभिन्न व्यक्तिहरूलाई। त्यो चाहिँ एउटा अगुवापनको कुरा हो। त्यसैले तपाईँलाई मैले अब एउटा दुईवटा पद पढेर म सिधाउन चाहन्छु, आजको कुरा चाहिँ करिब करिब सिद्धिन लाग्यो। त्यसैले यो कुरा मैले अघि पनि भनेको अरे, जो प्रभुसँग एक हुन्छ त्यो उहाँसँग आत्मामा एउटै हुनेछ। त्यसैले प्रभुसँग एक, आत्मामा एउटै, त्यो मान्छे मात्रै एकअर्कामा एकता हुन सक्छ। हाम्रो बोलावट चाहिँ एउटा चाहिँ परमेश्वरको इच्छा अनुसार पवित्र जीवनमा जिउने बोलावट हो, उहाँको महिमाको लागि जिउने बोलावट हो। त्यसको बारेमा मैले धेरै कुरा तपाईँलाई मैले भनिसकेँ आज पनि, होइन? तर अर्को कुरा चाहिँ यहाँ मत्तीमा के लेखेको छ, अन्तको दिन कसरी आउँछ, राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिका लागि गवाईको निम्ति प्रचार गरिने, त्यसपछि अन्त आउनेछ। गवाईको निम्ति प्रचार गरेपछि अन्त आउनेछ, होइन? यो राज्यको सुसमाचार गवाईको निम्ति प्रचार गरेपछि अन्त आउनेछ। तपाईँलाई म एकजना व्यक्तिको बारेमा भन्न चाहन्छु, आज उसको कोट चाहिँ यहाँ केही पनि ल्याएको छैन, एमी कारमाइकल। अब एउटा खुसीको कुरा के छ भने नि, पहिला पहिला यो मान्छेहरूको बारेमा जसको नाम भन्छु नि, मसँग चाहिँ किताब छ, सबैको किताबबाट पढ्छु मैले, किताब छ त्यसको बारेमा, अनि धेरै मान्छेहरूले उनीहरूलाई कोट पनि गर्छन्। एमी कारमाइकल चाहिँ यो आयरल्यान्डको मान्छे हो, अनि एउटा धनीकै छोरी हो, तर उसको जीवनी बारे लेखेको, अनि उनी चाहिँ 30-34 वर्षको उमेरमा होला, अनि साउथ इन्डियामा मिसिनेरी भएर जान्छन्, कहिले पनि बिहे गर्दिनन्। वास्तवमा उनको स्वास्थ्य पनि एकदम ठिक हुँदैन। अन्तिमका 20 वर्षहरू त ऊ लडेर, उसको यो हिप भाँचिन्छ, त्यो बेलामा हिप फेर्ने चलन छैन, अहिले त सबै फेर्छ, अनि ऊ चाहिँ ओछ्यानमै हुन्थ्यो, तर उसले 35-34-35 किताब लेखेको छ। उसको यति धेरै परमेश्वरको काम उसले गरेको छ, अनि उसले कति त्यो विभिन्न किसिमको एब्युजमा, यो के भन्छ त्यसलाई, स्वास्नी मान्छेहरू जो चाहिँ हुन्छ नि ट्राफिकिङमा परेको, धेरै हन्ड्रेड कतिजना केटीहरूलाई सहयोग गरेर, सहायता गरेर, सुसमाचारमा विश्वास गरेर, एमिकार माइकल उसको नाम, अनि एकदमै प्रभुको छोरी। एन्ड आई जस्ट इन्सपायर्ड बाई रिडिङ हर टेस्टमनी। अनि तपाईँलाई म उसको बारेमा थोरै के भन्न चाहन्छु भनेदेखि, उनले चाहिँ एकचोटि त्यो घर बनाउने कुराको उदाहरण, सुन चाँदी पित्तलका घर तर आगोमा भस्माउने, के यस्तो केही पढाएको थियो उसले कतातिर, अनि त्यो कुराबाट उसले बोलावट पाएपछि ऊ चाहिँ इन्डियामा, पहिला जापानमा जान्छ, अनि त्यो बेलामा त्यो एउटा मिसनमा उसले एप्लाई गर्छ, उसलाई चाहिँ एक्सेप्ट गर्दैन, पछि ऊ इन्डियामा जान्छन्, अनि कलकत्तामा, त्यसपछि यो धरम भने के भन्छ मद्रासतिर कहाँतिर, त्यहाँ चाहिँ उनले 55 वर्ष सेवा गर्छन्। तपाईँलाई म भन्छु, एमिकार माइकल मानिसहरूलाई परमेश्वरको प्रेम, ख्रिस्टको प्रेम देखाएर, उनीहरूलाई सुसमाचार सुनाएर, उनीहरूलाई परमेश्वरमा ल्याउने त्यो कामको लागि आफ्नो जीवन अर्पण गरिन्। अनि जब उनी आफ्नो देशबाट गइन्, बेलायतबाट भनौँ, इङ्ल्यान्डबाट इन्डियामा, कहिले पनि फर्केर आइनन्। सी लिभ देयर, सी डाइड देयर। 55 वर्ष सेवा गरे, 55 वर्षको अन्तिम 20 वर्ष चाहिँ एउटा कोठाबाट निस्किएको छैन, तर उसले कसलाई भन्नु पर्थ्यो, के शिक्षा दिनु पर्थ्यो, के गर्नु पर्थ्यो, सबै कोठाबाट गरेका छ। एमेजिङ स्टोरी। त्यस्तो कथा तपाईँले धेरैको बारेमा पाउनुहुन्छ, आफ्नो सबै कुरा छोडेर परमेश्वरको सुसमाचार प्रचारमा। मैले तपाईँलाई जिम एलियटको बारेमा भन्छु, हर्सन टेलरको बारेमा भन्छु, म अर्को दिन तपाईँलाई एमी कार माइकलको एक दुईवटा कोटहरू बाँड्न चाहन्छु। म बाइबल कलेज हुँदा नै यिनीहरूको नाम धेरैचोटि सुनेको, अनि उनीहरूको उदाहरणहरू मैले सुनेको, त्यसकारण मलाई जहिले पनि इन्सपायरेसन छ। त किन मैले यति धेरै नाम ल्याउँछु भन्दाखेरि, मैले बाइबल कलेजमा धेरै सिकेको यसको बारेमा, होइन, त्यही कारणले म यो कुरा सम्झन्छु। जस्तो डिएल मुडीको बारेमा, एडब्ल्यु टोजरको बारेमा म तपाईँलाई भन्न सक्छु, जोनाथन गोफोर्थ भन्ने चाहिँ, उसको मिनिस्ट्री चाहिँ सफल नभइरहेको बेलामा उसले चाहिँ प्रार्थना गरेर बाइबल पढ्दै गर्दाखेरि, नट बाई माइट, नट बाई पावर, बट बाई द स्पिरिट, परमेश्वरको आत्माद्वारा भन्ने कुरा बुझेपछि, सबैसँग चिठी लेखेर क्षमा मागेर उसले परमेश्वरमा समर्पण भएर काम गर्छ। परमेश्वरको आत्माको काम चाहिँ पाप हाम्रो जीवनबाट हटाएपछि मात्रै सुरु हुन्छ। अनि उसको बारेमा पनि धेरै किताबहरू छन्। जर्ज मुलरको बारेमा मैले तपाईँलाई अघि भन्दै थिएँ। त्यस कारणले एउटा कुरा तपाईँलाई, म अगुवापनको बारेमा, हामीले मण्डलीको बारेमा कुरा गर्दै गर्दाखेरि, तपाईँमा अर्को आत्मा बचाउने र त्यो बाँचेको आत्मालाई परमेश्वरको परिपक्वतामा, ख्रिस्टको स्वरूपमा हुर्काउने त अन्तिम, अल्टिमेट, अन्तिम लक्ष्य हरेक विश्वासीको चाहिँ के हो? येशु जस्तो बन्ने हो। अनि अगुवा चाहिँ के हो? त्यो येशु जस्तो बन्ने कुरामा मद्दत गर्ने, बुझ्नुहुन्छ? अनि त्यो मद्दत चाहिँ हामीमा भएको ख्रिस्टको शक्तिद्वारा हामी गवाही बन्छौँ। पवित्र आत्मा पाएपछि, शक्ति पाएर, हामी हाम्रो बोलीमा र जिउने कुरामा एउटै हुन्छ, हामी परमेश्वरको इच्छा गर्छौँ, अनि मानिसहरू हाम्रो जीवनदेखि परिवर्तन हुन सक्छन्, एउटा महिमादेखि अर्को महिमासम्म। त्यस कारणले मण्डलीमा नयाँ मान्छे ल्याउने जोस, इच्छा, बोझ हरेक विश्वासीमा हुनुपर्छ। तपाईँले बिहान सुत्दा, म भन्छु नि, बेलुका सुत्दाखेरि के सोच्नुहुन्छ, भोलिपल्ट बिहान उठ्दाखेरि के सोच्नुहुन्छ? धेरै कुराहरू छ, परिवार हुँदाखेरि विशेष अझ धेरै डिस्ट्र्याक्सन हुन्छ, तर तपाईँले परमेश्वरको बारेमा सोच्ने कुरालाई त कसैले रोक्दैन नि। दिनभरिमा एउटा काम परमेश्वरको लागि गर्ने कुरा त कसैले रोक्दैन नि। हामीलाई केही चाहिँदैन, भरोसा चाहिन्छ, आज्ञा पालन गर्ने मन चाहिन्छ, विनम्रता चाहिन्छ, मान्छेलाई प्रेम गर्नुपर्छ। कसलाई? ती मान्छेहरू जसले येशूलाई जानेको छैन। सायद तपाईँलाई दुःख पनि दिन्छ। जिम एलियटको कुरा गरेँ नि मैले, एकोडोरमा ऊ र उसको चारजना मान्छेलाई मारिदियो, तर जिम एलियटको श्रीमती र छोरी 2 वर्षपछि गएर त्यो पुरै ट्राइबलाई येशूमा ल्यायो। आफ्नो श्रीमानलाई त्यस्तो जवान अवस्थामा मारदिने मान्छेलाई प्रेम गरेर त्यो मान्छे एलिजाबेथ, अनि अस्ति नै मैले एकचोटि एलिजाबेथकोलाई चाहिँ कसैले एउटै शब्दमा तपाईँले महत्त्वपूर्ण कुरा भन्नु पऱ्यो भने के भन्नुहुन्छ भन्दाखेरि आज्ञा पालन भनेको थियो, ओबिडियन्स. यु नो ओबिडियन्स एक्चुली इट्स बिग वर्ड. आज्ञा पालन कहिलेकाहीँ कस्ट लाइफ. जिम एलि एलियटले परमेश्वरको आज्ञा पालन गर्यो, उसको जीवन गयो, तर जीवन पायो नि. हामीले यो जीवन यहाँ गुमायो भने त हामीले पाउँछौँ, सारा जगत हात पारेर चाहिँ बरु हातमा गुम्न सक्छ. हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ. मलाई आशा छ तपाईँलाई उत्साह होस्, त्यही कारण म यो जुन चाहिँ अगुवापनको बारेमा आज मैले सुरु गरेको छु, आई विल कन्टिन्यू लिटल मोर फ्यु क्लासेस. अगुवापन धेरै सिकियो भन्दा पहिला, अब कन्टिन्यू गर्छु म कसरी हामी बढ्ने भन्ने कुरा. तर एउटा कुरा तपाईँलाई म भन्छु, पावलले भने जस्तै लक्ष्यतिर लम्किने बाहेक अरू चाहिँ अगुवापन होइन. अनि तपाईँ र ममा लक्ष्यतिर लम्कन हामी एकअर्कामा चाहिँ भिन्नता होइन कि एकता हुनुपर्छ. जब कुनै कुरा भिन्नता ल्याउने खालको आउँछ, एकतामा जानलाई कोसिस गर्नुपर्छ. त्यही कारणले तपाईँमा भिन्नताको कुरा रहिरहन्छ भने शैतान हो त्यो काम गर्ने, शैतानको कुरा सुन्नु पर्दैन. अनि तपाईँलाई जर्ज मुलरको कुरा, म जर्ज मुलरको लेखी, ओपिनियनको लेखी, इच्छाको लेखी, शरीरको लेखी, स्वार्थको लेखी, सबै कुराको लेखी डेड. त्यो चाहिँ येशूको चेला हो. त्यसपछि तपाईँलाई के हुन्छ, येशूले आज के भन्नुभयो त्यो कुरा गर्नुहुन्छ. तपाईँलाई बेसरी लज्जित बनाउने मान्छेसँग पनि येशूको कुरा गर्नुहुन्छ, उसलाई प्रेम गरेर सुनाउनुहुन्छ येशूको सुसमाचार. संसारले त्यसरी हेर्दैन प्रियहरू, संसारले त्यस्तो विचार गर्दैन. येशू प्रभुलाई क्रुसमा टाङ्नेलाई येशूले भन्नुभयो, पिता यिनीहरूलाई के गर्दैछन् जान्दैनन्, क्षमा दिनुहोस्. स्टिफेनस ढुङ्गा हानेर मरणान्त पार्दाखेरि त्यस्तै प्रार्थना गर्छन्. प्रियहरू, तपाईँ र ममा त्यही आत्मा आज पनि आउनुहुन्छ. हामी यसरी ख्रिस्टको सेवा गर्न सक्छौँ, किनभने यो संसार र यो जीवन एउटै हो तर छोटो छ. यहाँ हामीले गरेको कुराले अनन्तमा धेरै ठुलो अभाव प्रभाव पार्छ. तपाईँ र मैले मानिसहरूलाई साँच्चै प्रेम देखायौँ भने उनीहरू मृत्युबाट जीवनमा आउँछ. यति ठुलो जिम्मा परमेश्वरले हामीलाई दिनुभएको छ, हामी त्यसलाई सही प्रकारले प्रयोग गरौँ. आउनुहोस् हामीहरू प्रार्थना गरौँ.